अब हम एक और कुंजी पे देख लेते हैं, क्योंकि तौबा के बाद करना क्या है, अब आगे एक नया किरदार, एक नई खूबसूरत शख्सियत लानी है, तो उसकी चाबी है तकवा, पाइटी, हुदा लिल मुत्तकीन। और ये वो तकवा है कि जिसके लिए आप और मैं दिन रात कोशिश करते हैं, और जालिकल किताब ला रही बफी हुदा लिल मुत्तकीन। तकवा क्या होता है, जरा से इस पे बात करते हैं। अच्छा, मैं आपसे पूछूं जी, तकवा क्या है, और बल्कि इसको फॉर्म चेंज कर लेते हैं, मुत्तकी कौन होता है? लफ्ज मुत्तकी से आपके जहन में क्या ख्याल आता है, सोचिए जरा। नेक, नमाजी, हाजी, बहुत सोमो सलात का पाबंद, मर्द है तो माशाल्लाह बारिश, औरत है तो बाहिजा निकाब और हिजाब में। और हमारे कुरान के जो मुसहफ है उसमें अक्सर तर्जुमे में लफ्ज परहेजगार लिखा होता है, लेकिन माजरत के साथ ये तारीफ पूरी नहीं है। चलिए मुत्तकी की तारीफ लिखाती हूँ, बड़ी ठेठ। पहले मैं ठेठ बात करती हूँ, ठेठ समझते हैं, घरेलू, सिंपल, जो आपको मुझे फौरन समझ आए, और उसके बाद फिर आपको इंशाल्लाह इस पे बहुत सारी तारीफें देते हैं। 2-3 साल पहले वेलकम रमजान में एक लेक्चर था, और वो है रमजान और तकवा। मुझे सही याद नहीं, लेकिन 8 से 9 तारीफें हैं तकवा की डिक्शनरी की रोशनी में। बहुत लोगों को उस लेक्चर ने फायदा दिया था, तो इंशाल्लाह आपको भेज देते हैं, आप लोग अपनी सहूलत के मुताबिक सुन लें। लेकिन अब मैं आपके साथ बात करने लगी हूँ मुत्तकी की। ये सारी बातें जो कही गई कि मुत्तकी ये और वो, मेरी नजर में मुत्तकी कौन है? जिसको अपने गुनाह चुभने लगे, नंबर एक, जो खुद को बदलना चाहे, यानी गुनाहों वाली जिंदगी से बेजार आया हुआ शख्स, ये बेबी स्टेप्स ले रहा है, गुनाहों की जिंदगी को छोड़ के नेकियों पे ला रहा है। हमारा आज एक बहुत बड़ा मसला है दीन की बात करने वालों का, हम चाहते हैं एक ही दिन में सारा कुछ छोड़ छाड़ के बंदा सीधा होके खड़ा हो। हालांकि हमारे दीन का अंदाज तदरीज का है, कोई बहुत ही गहराई में गिरा हुआ है उसको उठाने में निकालने में टाइम लगेगा, तो गुनाहों की भी एक तड़प होती है। एक मौका था कि कुछ लोग एक शख्स को शराब पीता देखकर उस पे बातें करने लगे, बुरा भला कहने लगे, गालियां देने लगे। कोई अल्लाह वाला बंदा वहां से गुजरा, कहने लगा ये क्या कर रहे हो? कहा ये बड़ा गुनाहगार है, ये ऐसा करता है, ये वैसा करता है, और हम उसको मार रहे हैं। कहने लगे कि अल्लाह के बंदो, ये बताओ कि तुम्हारे सामने कोई बंदा कुएं में गिरा हो तो क्या करोगे? क्या कुएं की दीवार के पास खड़े होकर गालियां दोगे? कहा नहीं नहीं ऐसे नहीं करेंगे, हम तो उसको कुएं से निकालने की कोशिश करेंगे। अब जुमला सुनिए, कहने लगे कि अगर कुएं में गिरे शख्स को तुम निकालने की कोशिश करोगे तो गुनाहों के कुएं और गुनाहों की दलदल में फंसे हुए को तुम ताने दोगे? तो लोगों को कभी आर ना दिलाइए, वो बड़े ही मासूम दिल है। और मैं आपको एक दिल की बात बताऊं, हर साल रमजान में हमें ऐसी बहुत प्यारी मासूम भोली भाली बहनें मिलती हैं, भाई भी होंगे लेकिन हमारा इंटरेक्शन तो सिस्टर्स से ही होता है, जो फिर बाद में रो रो के शेयरिंग्स करती हैं कि दौरे कुरान ने मेरे दिल की दुनिया बदल दी, मैंने ये छोड़ दिया, मैंने वो छोड़ दिया। तो मैं मुस्कुराती हूँ कि दौरे कुरान से ही इतना कुछ कर लिया, तो फिर बाद में जब सबीलुल जन्ना पे जाएंगे तो क्या होगा? तो तकवा क्या है कि अपने गुनाह चुभने लगे। हिफ्सुन नफ्सिन अम्मा योसिन, ये है जी एक डिक्शनरी की तारीफ, अपने नफ्स को हर उस चीज से बचाना जो आपके नफ्स को गुनाहगार कर दे। मसलन आंखों का तकवा क्या है कि हर उस चीज से आंखों को दूर कीजिए जो आंखों को गुनाहगार कर दे। कानों का तकवा क्या है कि हर उस आवाज, हर उस गीबत, हर उस झूठ और हर खराब चीज सुनने से अपने आप को दूर कीजिए। और यही चीज फिर जुबान का तकवा है, जिस्म के एक एक उज्व का तकवा मुख्तलिफ है। अपने आप को गुनाहों से बचाते जाइए, आप मुत्तकी बनते जाएंगे। कोई एक साल में बन जाता है, कोई 10 साल में भी बनता है, कोई हर्ज की बात नहीं, चलते रहिए, सुनते रहिए तो फायदा होगा। इसी तरह रिस्क के असबाब में एक जो तकवा है, तो इस पे 3 अकवाल आपके सामने हैं। अलामा जरजानी कहते हैं कि अल्लाह ताला की इताअत और ताबेदारी के जरिए से अपने आप को, नंबर एक, इन के अजाब से बचाना, यानी तकवा क्या है कि अल्लाह के अजाब से खुद को बचाना, और इस मकसद की खातिर अपने नफ्स को ऐसे काम करने या छोड़ने से बचाए रखना जिनके करने या छोड़ने से इंसान अजाब का मुस्तहिक ठहरे, ये है तकवा। अल्लाह अकबर कबीरा। मुश्किल लफ्ज होते हैं ना, तो वो हम जैसे सीधे सीधे लोग नहीं समझ पाते क्या कही ये बात अलामा जरजानी ने। कहते हैं कि नेकियां करो, بی اوبیڈینٹ، سبمٹ ٹو اللہ تعالیٰ. اس قال لہ ربہ اسلم قال اسلمت لرب العالمین، یعنی بات مانو، اللہ کی بات مانو. اللہ کو مانتے ہو نا تو اللہ کی بات بھی مانو. پھر دوسری بات ہے اپنے آپ کو اس کے عذابوں سے بچانے کی کوشش کرو، وقنا عذاب النار. اور اس مقصد کو حاصل کرنے کے لیے اپنے نفس کو مجبور کرو نیکیاں کرنے پہ اور گناہ چھوڑنے میں، یہ ہے تقویٰ. اسی طرح امام نووی رحمہ اللہ کہتے ہیں، اللہ تعالیٰ کے اوامر اور نواہی کی پابندی کرنا، یعنی جو اللہ نے حکم دیے وہ کیجئے، ڈوز پہ عمل کیجئے اینڈ ڈونٹ سے رکیے. اور تقویٰ کے معنی یہ ہیں کہ انسان ایسے کاموں سے بچا رہے جو اللہ تعالیٰ کی ناراضگی اور عذاب کا سبب ہو. سوچئے، کیا میں بچتی ہوں ایسی تمام چیزوں سے جس سے اللہ مجھ سے ناراض ہو؟ وہ کیسا بد نصیب بچہ ہے جو اپنی ماں کو ناراض کرتا رہے، اور وہ بیوی کیسی ہے جو شوہر کو ناراض کرتی رہے، اور دوسری طرف بھی یہی بات ہے. تو جیسے انسانوں کو ناراض کرنے سے ہم نے اپنے آپ کو بچانا ہے نا، تو اللہ سے بھی ناراض کرنے کو ہم نے بچا لینا ہے. ایک اور تعریف امام علامہ راقب الاصفہانی ہے، ڈکشنری ہولڈر ہیں، صاحب لغت ہیں کہہ لیجئے، کہتے ہیں تقویٰ کی تعریف کیا ہے کہ گناہ سے نفس کو بچائے رکھنا اور اس کے لیے ممنوع باتوں کو چھوڑ جانا اور اس کی تکمیل کی غرض سے کچھ جائز کاموں کو بھی چھوڑ دینا. یعنی تقویٰ یہ ہے کہ اللہ کی ناراضگی کی ڈر سے گناہ تو چھوڑیں، حرام تو چھوڑیں گے، مکروہ بھی چھوڑ دیں گے. اور حقیقت یہ ہے کہ جس نے اپنے نفس کو گناہوں سے آلودہ کیا وہ متقی نہیں. جس نے اپنی آنکھوں سے حرام چیز کو دیکھا یا دکھایا، کانوں سے اللہ کی ناپسندیدہ باتوں کو شوق سے سنا، اور ممنوع چیزیں یعنی پروہیبیٹڈ تھنگز کو دلچسپی سے اپنے ہاتھوں میں لیا یا اللہ تعالیٰ کی ناراضگی کے ٹھکانوں میں گیا، تو اس نے اپنے نفس کو گناہوں سے نہیں بچایا. بات سیدھی سی ہے، صاف کیجئے ہر چیز کی تطہیر، کلینلینس. اور نیکسٹ دیکھیے کہ اپنے آپ کو گناہوں سے آلودہ کرنے اور اللہ کو ناراض کرنے والوں کا متقیوں سے کیا تعلق، یعنی وہ شخص متقی ہی نہیں ہے جو سب سنتے جانتے بوجھتے پھر گناہوں میں انڈلج ہو جائے. ٹھیک ہے، کبھی کبھی پاؤں پھسل جائے، اٹس اوکے. کبھی نگاہ بھٹک گئی، استغفار. کبھی زبان سے غلط بات نکل گئی، استغفار، اٹس اوکے. اللہ کو پتا ہے کہ ہم اس کے بندے ہیں، آہستہ آہستہ عادت ہو جائے گی، چھوڑ دیں گے. لیکن اکڑنا اور سینے پہ ہاتھ مارنا یہ درست نہیں ہے. اور اللہ تعالیٰ کے حکموں کو اور منہیات یعنی عوامر اور نواہی کی پرواہ نہ کرنا، ایسے لوگ متقی لوگوں میں شمار ہوتے ہی نہیں ہیں. تو کیا سمجھ آئی ابھی تک؟ صرف تقویٰ کی بات ہوئی ہے، ہم نے ابھی تھوڑا سا تقویٰ کو سمجھا ہے. اب آگے چلتے ہیں کہ تقویٰ کے رزق کا سبب ہونے کے کیا دلائل ہے. یعنی اگر میں نے اتنی بڑی بات کہہ دی کہ آپ تقویٰ اختیار کیجئے تو آپ کو اللہ رزق دے گا، تو میرے پاس اس کی کوئی دلیل ہونی چاہیے نا. تو الحمدللہ قرآن پاک میں اس کی ایک سے زائد دلیلیں ہیں. اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کے ناطے سے احادیث میں اس پہ بہت بات کی. اور جب آپ قرآن پاک کی ایک آیت کوٹ کر دیتے ہیں نا، تو میرے جیسے گناہگار کی 10 باتوں سے زیادہ بڑی بات ہے. تو تقویٰ سے رزق ملتا ہے، اب اس کے چند دلائل لے لیجئے تاکہ آپ کو شرح صدر ہو کہ جو بات آپ کے سامنے رکھی گئی ہے ایسی نہیں ہے، کچھ بھی باتیں بنا لی گئی. نہیں، ہماری جرت نہیں ہو سکتی یہ اپنی باتوں کو اللہ کی بات کریں اور دین کو مذاق سمجھیں. نہیں، اللہ تعالیٰ کیا کہتے ہیں؟ پہلی دلیل نوٹ کیجئے گا، وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ، سورۃ طلاق کی آیت نمبر 2 اور 3. اور جو کوئی اللہ سے ڈرتا ہے وہ اس کے لیے ہر مشکل سے نکلنے کی راہ بنا دیتے ہیں اور اسے وہاں سے روزی دیتے ہیں جہاں سے اسے گمان بھی نہیں ہوتا. اس کو نوٹ کیجئے، اس پہ بڑے واقعات ہیں. کبھی آپ سوچ ایک طرف سے رہے ہوتے ہیں، رزق دوسری طرف سے آ جاتا. کبھی آپ ایک چیز سمجھتے ہیں لیکن رزق کہیں اور سے آتا. تو یہ من حیث لا یحتسب ہے. کبھی آپ کو ادھر ادھر سے اچانک کبھی کچھ مل جائے نا، تو کہہ دیا کریں کہ یہ اللہ تعالیٰ نے رزق دیا ہے. اللہ تعالیٰ آپ کے دل میں تقویٰ ڈال دیتے ہیں، ادھر سے رزق کے دروازے کھل جاتے ہیں. اور پھر جتنا زیادہ آپ اللہ تعالیٰ کے ساتھ معاملہ اچھا رکھیں گے نا، اللہ تعالیٰ آپ کے ساتھ اتنا ہی اچھا معاملہ کریں گے. اور اللہ رب العزت فرماتے ہیں کہ جو کوئی اللہ سے ڈرتا ہے وہ اس کے لیے ہر مشکل سے نکلنے کی راہ بنا دیتے ہیں اور اسے وہاں سے روزی دیتے ہیں جہاں سے اسے گمان بھی نہیں ہوتا. جس شخص میں تقویٰ کی صفت پیدا ہوگی، اللہ تعالیٰ اسے دو نعمتیں ضرور دے گا. نوٹ کریے گا ذرا، پہلی نعمت کہہ کے ہر غم اور مصیبت سے نجات عطا فرمائیں گے. ہے غم کوئی دل میں؟ ہے کوئی مصیبت جس میں پھنسے ہوئے ہیں؟ بیٹھے بیٹھے نیت کیجئے کہ اللہ وہ گناہ چھوڑ دوں گی, اللہ وہ خراب عادت چھوڑ رہا ہوں, اللہ وہ نہیں دیکھوں گا, اللہ وہ نہیں سنوں گا. یہاں بیٹھے بیٹھے بات کیجئے, دیکھیے اللہ دل کو بے غم کر دیں گے انشاءاللہ. اور دوسری نعمت ملتی ہے کہ وہاں سے رزق جہاں سے گمان بھی نہیں ہوتا. پھر ایک اور چیز ملتی ہے نیکسٹ پہ کہ ایمان اور تقویٰ والوں کے لیے اللہ تعالیٰ کی جانب سے آسمان اور زمین سے برکات کے کھولنے کا وعدہ. یعنی جب آپ تقویٰ اختیار کریں گے تو نہ صرف یہ ہے کہ رزق ملے گا وہاں سے جہاں سے کبھی آپ نے سوچا ہی نہیں, اور اللہ دنیا کے غموں سے اور آخرت کی پریشانیوں سے نکالیں گے, بلکہ برکتیں بھی نازل ہوتی ہیں. اس کی بھی دلیل لکھ لیجئے, سورۃ الاعراف 96, ولو ان اہل القرى آمنوا واتقوا لفتحنا عليهم برکات من السماء والارض ولكن كذبوا فاخذناهم بما كانوا يكسبون. اور اگر بستیوں والے ایمان لاتے اور برے کاموں سے یعنی کفر شرک اور گناہ کے کام ان سے بچتے تو ہم ان پر آسمان اور زمین کی برکتیں کھول دیتے, مگر انہوں نے جھٹلایا تو ہم نے ان کاموں کی سزا میں ان کو دھر لیا. تو کیا پتا چلا کہ اللہ تعالیٰ تقویٰ کی وجہ سے برکتیں عطا فرماتے ہیں. جتنا زیادہ تقویٰ آتا جائے گا اللہ تعالیٰ آپ کے لیے آسمان سے برکتیں کھولیں گے. اور نوٹ کیجئے کہ جمع کے سیگے ہیں, کیونکہ بستی والے تو اجتماعی تقویٰ بھی ہوتا ہے اور انفرادی بھی ہوتا ہے. تو تقویٰ کی خیر اور برکت کیا ہے؟ عظیم اور قیمتی ہیں. حافظ ابن کثیر, بڑی معروف تفسیر ہے تفسیر ابن کثیر, وہ لکھتے ہیں جو کوئی اللہ تعالیٰ کے احکام کی تعمیل کر کے اور اللہ تعالیٰ کی طرف سے ممنوع باتوں سے دور رہ کر متقی بن جائے اللہ تعالیٰ اس کے لیے ہر مشکل سے نکلنے کی راہ پیدا فرما دیں گے اور اسے وہاں سے روزی عطا فرمائیں گے جہاں سے رزق کا ملنا اس کے خواب و خیال میں بھی نہیں ہوگا. تو خلاصہ کیا نکلا؟ غموں اور دکھوں سے نجات کا نسخہ بتانے والی قرآن کریم کی عظیم آیات ہیں. وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا وَلَوْ أَنَّ أَهْلَ الْقُرَىٰ آمَنُوا وَاتَّقَوْا لَفَتَحْنَا عَلَيْهِم بَرَكَاتٍ مِّنَ السَّمَاءِ وَالْأَرْضِ وَلَٰكِن كَذَّبُوا فَأَخَذْنَاهُم بِمَا كَانُوا يَكْسِبُونَ. اور ہم نے آج کے سیشن سے کیا سیکھا؟ نمبر ایک, پچھلے گناہوں پہ معافی, استغفار, توبہ. اور دوسری بات ہے تقویٰ, یعنی آئندہ کے لیے گناہوں سے ہٹی جائیں. اب دونوں کا میں رب جوڑتی ہوں, اور آج ہم بس یہ دو ہی کریں گے, اور آپ نے اگلے سیشن سے پہلے پہلے اس پہ غور و خوض کرنا ہے. استغفار کے پچھلی زندگی کے میلے کپڑے, گندے پسینے والے بدبودار کردار بیڈ کریکٹر, اس پہ شرمندگی اور معافی اور رونا دھونا. اور تقویٰ کیا ہے کہ اب ایک پاک صاف زندگی شروع کرنی ہے, بہترین زندگی, صاف ستھری زندگی, حیاتن طیبہ. یہ کام صرف سوچ سے نہیں ہوگا, اس کے لیے دعاؤں کی ضرورت ہے. تقویٰ کے حصول کرنے کی دعا, اللہم آتی نفسی تقویٰہا وزکیہا انت خیر من زکاہا انت ولیہا ومولاہا. یہ صحیح مسلم کی روایت ہے, یاد کرنے کے قابل دعا ہے. یہ جو نفس کا سرکش گھوڑا جو ہمارے ہاتھوں میں نہیں رہتا نا, اس کو قابو میں پانے کے لیے یہ دعائیں, اور دیکھ کے پڑھیے, کتاب کی شکل میں بھی آپ کو ملیں گی. آپ ان کو یاد کرنا شروع کر دیں, اور تھوڑی چیز کریں لیکن دل سے کریں گے تو یاد ہوگی. اے اللہ میرے نفس کو اس کا تقویٰ عطا فرما اور اس کو پاک رکھ, تو ہی اس کو بہترین پاک کرنے والا اور اس کا ولی اور مولا ہے. غیر محسوس طریقے سے آپ کے اوپر انشاءاللہ اللہ کی رحمت سے نیکیوں والی زندگی آسان ہوتی جائے گی. اور جب آپ اس طرح سے کوششیں کریں گے تو کیا ہوگا؟ ایمان اور تقویٰ والوں پر نازل ہونے والی برکات کو کیسے بیان کیا جا سکتا ہے کہ مومنوں پر جو نعمتیں اور برکات نازل کی جاتی ہیں وہ ان پر خوش اور راضی ہوتے ہیں اور اللہ تعالیٰ کا شکر ادا کرتے ہیں, خیر کی راہوں میں انہیں استعمال کرتے ہیں, اور نعمتوں اور برکات کے ملنے پر ان کے اس طرز عمل کی وجہ سے اللہ تعالیٰ ان پر اپنی نعمتوں میں اضافہ فرماتے ہیں اور آخرت میں انہیں بہترین اجر عطا فرمائیں گے. تو اللہ سے یہ دعا کرتے ہیں کہ اللہ ہمیں تقویٰ دے, ہمارے اوپر اپنی رحمتیں کر. تیرے کمزور بندے ہیں, عاجز ہیں, गुनाह होते हैं, कभी करते हैं कभी हो भी जाते हैं, तो मेरा हाथ थाम ले। देखिए एक दो हम करते हैं ना कि अल्लाह का हाथ थाम लो, अल्लाह की रस्सी को थाम लो, ये भी अच्छी दुआ है, लेकिन आज से अपनी दुआ का रंग बदलिए कि अल्लाह तू मेरा हाथ थाम ले, मैं तेरा थामूं पर मैं तो छोड़ दूंगी, जरा मेरा नफ्स अकाले पाया मैंने तेरा हाथ छोड़ देना। जैसे वो कहते ना कि एक बाप अपने बच्चे को लेकर मेले में गया, जब मेले में दाखिल हुआ तो बेटे से कहा कि इधर आ मेरी उंगली पकड़ ले, तो बच्चे ने इनकार किया, जरा बच्चे अड़ी करते हैं ना, उसने भी अड़ी की, तो बाप ने क्या किया, जोर से उसका हाथ पकड़ लिया और मेले में उसको लेकर घूमता रहा। घर आए, और अच्छे माँ बाप ऐसे ही करते हैं, वक्त पे बच्चे को नहीं टोकते फिर बाद में इसलाह करते हैं, तो बाप ने गुस्से का इजहार किया कि इधर आओ, जब मैंने तुम्हें कहा कि मेरी उंगली पकड़ लो तो तुमने क्यों नहीं पकड़ी। तो बच्चे की मासूमियत में जवाब है आपके मेरे आज के सेशन के कंक्लूजन का, कहने लगा कि अब्बू मैंने आपकी उंगली इसलिए नहीं पकड़ी कि अगर मैं पकड़ लेता ना तो मुझे सामने कोई बड़ी प्यारी सी चीज दिखती, तो मैंने उसकी मोहब्बत में उंगली छोड़ के उधर चले जाना था, लेकिन मुझे ये पता था कि अगर आपने मेरी उंगली पकड़ ली तो आप नहीं छोड़ेंगे। तो लैसा कमिस्लिही शैयन वहुवस समीउल अलीम, अल्लाह तआला के लिए कोई मिसाल भी नहीं, अल्लाह की तो मिसाल की भी मिसाल नहीं है। तो जब हम अल्लाह का हाथ थामते हैं ना तो हम छोड़ते हैं, बार बार छोड़ते हैं, हर वीकेंड पे छोड़ते हैं, हर खुशी के नाम पे छोड़ते हैं, गम पे छोड़ते हैं, बड़ी तौबा तिल्ला करते हैं रमजान में और इधर उधर भी और हर वक्त, फिर छोड़ देते हैं। तो अल्लाह से आज से ये कहना शुरू कर दें कि मालिक तू मेरा हाथ थाम ले और फिर मेरा हाथ कभी ना छोड़ना। अल्लाह ताला आपसे मुझसे राजी हो, ऐ अल्लाह हमसे कबूल कर ले। देखिए असल चीज काबिलियत नहीं होती कि आप कितने काबिल हैं, असल चीज कबूलियत है कि आपकी बात कबूल किस किसने की। तो जब कबूलियत हो गई मालिक की तरफ से तो बस फिर उसके बाद तो खैर ही खैर आ जाएगी। अल्लाह ताला मुझे आपको क्यामत के दिन शर्मिंदा होने से बचाए, हमें खैर की चाबियां शर के ताले बना दे, हमारी वजह से अल्लाह ताला खैर के काम ले ले हमसे। सुब्हानक अल्लाहुम्मा व बिहमदिका अशहदु अन ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।